यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सरकारद्वारा लामो समयदेखि रिक्त रहेका 20 देशका राजदूत नियुक्तिका लागि सिफारिश। दलहरूबीच सहमतिपछि मात्रै स्थानीय तह निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने निर्वाचन आयोगद्वारा जानकारी। 15 महिनादेखि 15 वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरूद्धको खोप आजदेखि लगाइँदै अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभारम्भ। पाकिस्तानमा विघटित संसद सुचारू गर्न त्यहाँको सर्वोच्च अदालतको आदेश। र रूस र युक्रेन बीचको युद्धमा युक्रेनलाई सघाउने नेटोको घोषणा।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यार नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले लामो समयदेखि रिक्त रहेका 20 देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले परराष्ट्र सेवाबाट 8 जना र सत्ता साझेदार दलहरूको सिफारिशमा 12 जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिश गरेको हो। मन्त्री परिषदका निर्णयहरू 24 घण्टापछि सरकारका प्रवक्ता मार्फत सार्वजनिक गरिने परम्परा छ। हिजो बसेको मन्त्री परिषदको बैठकले अन्य केही नियुक्ति र निर्णयहरू पनि गरेको बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराउनु भएको हो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुख लगायत विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसअघि राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा कोइरालालाई नियुक्त गर्नुभएको थियो। यस्तै राष्ट्रपति भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्र प्रसाद बडुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसैबीच नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री कोइराला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडुले हिजै आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन सामान्य नभई प्राप्त उपलब्धिको रक्षा र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनु भएको छ। सिराहाको मिर्चयामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले पनि संविधानलाई मास्न र प्राप्त उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागिपरेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा नेकपा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको पनि बताउनुभयो। नेकपा एमाले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको आचार संहिताको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरूले हिजो प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया समक्ष 6 बुँदे ज्ञापन पत्र बुझाउँदै आचार संहिताका कतिपय बुदाहरू सच्याउन आग्रह गर्नुभएको हो। एमाले बुझाएको ज्ञापन पत्रमा आफूहरू नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानूनप्रति सदैव प्रतिबद्ध रहेको जनाइएको छ। निर्वाचन आयोगले तयार गरेको आचार संहिता सहित संविधान र कानूनसँग बाजिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका संहिताहरूको पालना गर्न गराउन एमाले प्रतिबद्ध रहेको पनि महासचिव पोखरेलले बताउनुभयो। निर्वाचन आयोगले राजनैतिक दलहरूबीच सहमति भएपछि मात्रै स्थानीय निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने जनाएको छ। आयोगले हिजो काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आचार संहितामा थप स्पष्ट गर्न माग गर्दै आयोगमा लिखित निवेदन दिएको हुनाले दलहरूबीच छलफलपछि मात्रै आचार संहिता लागू हुने बताउनुभयो।
प्रमुख प्रतिपक्षी दलबाट चाहिँ आचार संहिताको विषयमा केही कुराहरू उठाएर थप स्पष्टताको लागि आयोग समक्ष पेश भएको छ। आयोगले पक्कै पनि त्यसमा गम्भीरतापूर्वक लिएर त्यसमा छलफल गर्नेछ र त्यो स्पष्ट भइसकेपछि मात्रै आयोगले थप निर्णय गर्ला। र यो आयोगको निर्णयको विषय भएको कारणले गर्दाखेरि आयोगले जुन दिनदेखि लागू हुन्छ भन्ने चाहिँ निर्णय गर्छ, त्यही दिनदेखि लागू हुने भएको हुनाले अब आयोगले त्यस सम्बन्धमा के निर्णय गर्छ त्यो अहिले नै भन्न सक्ने विषय भएन।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल, निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको सूची हेरफेर गरेको पनि जनाएको छ। आयोगले चैत 13 गते सार्वजनिक गरेको सूचीबाट 71 जनालाई हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो। विभिन्न कारणबाट निर्वाचनमा खटिन नसक्ने सूचना दिएका निर्वाचन अधिकृतहरूलाई हटाएर नयाँ नियुक्त गरेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो। सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकारीहरूलाई प्रदेश स्तरमा निर्वाचन सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी गरेको पनि आयोगले जनाएको छ। आजदेखि वैशाख 18 गतेसम्म नेपालमा पहिलो पटक टाइफाइड विरूद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत 15 महिनादेखि 15 वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइँदैछ। प्रधानमन्त्री शेरबहादुर देवालले टाइफाइड विरूद्धको राष्ट्रिय खोप अभियानको हिजो शुभारम्भ गर्नुभयो। रानी पोखरी स्थित दरबार हाई स्कूलमा आयोजित समारोहमा प्रधानमन्त्री देवालले स्वास्थ्यकर्मीलाई टाइफाइड विरूद्धको खोप हस्तान्तरण गर्नुभई खोप अभियानको शुभारम्भ गर्नुभएको हो। नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको टाइफाइड रोग नियन्त्रण गर्न खोप अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देवालले सबै बालबालिकालाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले दक्षिण एसियामै पहिलो पटक टाइफाइड विरूद्धको खोप नेपालबाट शुरू गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री खतिवड़ाले निकट भविष्यमा अरू खोपहरू पनि क्रमशः अभियानका रूपमा ल्याइने बताउनुभयो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले केन्द्र सरकारले सञ्चालन गर्न लागेको खोप अभियान सफल पार्न प्रदेश सरकार तयार रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साकेले महानगरभित्रका सबै बालबालिकालाई खोप लगाउन 600 विद्यालयहरूमा स्वास्थ्यकर्मीहरू खटाइएको जानकारी दिनुभयो। खोप अभियान अन्तर्गत करिब 75 लाख बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाइने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजदेखि अभियानका रूपमा सञ्चालन गर्न लागि टाइफाइड विरूद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू माताहतका सबै विद्यालयलाई आग्रह गरेको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गरी यही चैत 25 आगामी वैशाख 18 गतेसम्म 15 वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाइने कार्यक्रम रहेको जानकारी दिएको हो। काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी 600 विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ। अहिले चालू शैक्षिक सत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समय अघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको शिक्षा अधिकारी सुवेदीले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना सार्वजनिक गर्दै मन्त्री खतिवड़ाले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहने बताउनुभयो। स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नेतर्फ मन्त्रालयले ध्यान दिने बताउनुभयो। विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डाक्टर राजेश पाण्डवले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने धारणा व्यक्त गर्नुभयो। मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पञ्चवर्षीय योजना ल्याइएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सन्देशपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ। नेकपा एमाले बाँकेले नेपालगंजमा हिजो आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने दावी पनि गर्नुभयो। हिजै बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमाले भूमिहीन सुकुम्बासी मुक्त कमैया तथा अव्यवस्थित बसोबासको समस्यालाई हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संसदबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका एक र पाँच जोड्ने पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट नै निकास निस्कने हुनाले संसदको विवाद पनि संवादबाटै समाधान हुने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाको हिजो उद्घाटन गर्दै मन्त्री भूषालले राजनीतिक परिवर्तनपछि सार्वजनिक निजी र सहकारी गरी तीन खम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने लक्ष्य लिएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित छैटौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम हुने पनि बताउनुभयो। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनैतिक दललाई निर्वाचन आचार संहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिनुभएको छ। पत्रकारसँग हिजो कुराकानी गर्नुहुँदै पूर्व अध्यक्ष रेग्मीले आचार संहिताको पूर्ण पालनाले मात्रै निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष मितव्ययी र भयरहित बनाउन सकिने भएकाले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनैतिक संस्कारलाई स्थापित गर्न आचार संहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दलले एमालेसँग सहकार्य गरेर निर्वाचनमा जाने बताउनु भएको छ। नेपालगंजमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टी अन्य पार्टीसँग तालमेल गरेर चुनावमा जाने पनि बताउनुभयो। हिजो देशभर 7 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 4,668 नमूना परीक्षण गर्दा 7 जनामा संक्रमण पुष्टि भएको हो। हिजो 25 जना संक्रमित निको भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हिजो 50,093 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। नेपाल बार एसोसिएशनको 26 केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपाल कृष्ण घिमरेको अग्रता कायमै छ। हालसम्म 6,000 मतगणना हुँदा अध्यक्षमा घिमरेले 3,728 मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले 1,977 मत प्राप्त गर्नुभएको छ। नेपाल बार एसोसिएशन 2078 प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब 1,300 मतगणना गर्न बाँकी रहेको छ। मतगणना आज दिउँसोसम्म सक्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो। बालबालिकालाई कारखाना खानी लगायत जोखिमपूर्ण काममा लगाउन नपाइने संविधानमा व्यवस्था गरिएको छ। बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि 2077 पनि बालश्रम निवारणका लागि लक्षित वर्गसम्म आय आर्जनका कार्यक्रम गर्नुपर्ने उल्लेख छ। तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको 2 ओडामा 104 श्रमिक बालबालिका रहेको एक अध्ययनले देखाएको छ। सिन्धुपाल्चोकबाट देवराज सुविधीको यो रिपोर्ट।
मेलम्ची नगरपालिका वडा नम्बर 7 र 8 अधिकांश स्थानीयहरूले गलैचा बुनेर घर खर्च चलाउँछन्। यो बस्तीमा मात्रै 104 बालबालिकाले गलैचा बुन्ने गरेका छन्।
मेरो घरको आर्थिक अवस्था चाहिँ निकै कमजोर छ, अलिअलि बुन्यो भने घरको सहयोग हुन्छ। बहिनीलाई नि पढाउने अनि म पनि पढ्ने भनेर अनि बिहान बेलुका भ्याएसम्म गलैचा बुन्ने गरेका छ।
घर खर्च चलाउनका लागि चाहिँ मम्मी र म गलैचा बुन्छ।
गाउँमा सञ्चालन भएका अधिकांश गलैचा उद्योग नगरपालिका वा अन्य निकायमा दर्ता भएका छैनन्। कार्यालयसँग पनि यसको अभिलेख छैन। 61% श्रमिक बाल बालिकाहरू आर्थिक समस्याको कारण गलैचा बुनाइमा लागेको बताएका छन् भने 39% अभिभावकको दबावमा संलग्न भएको बताएका छन्। स्थानीयवासी गोमा रोका:
घरको आर्थिक अवस्थाले गर्दाखेरि गलैचा बुन लागेको मैले।
महिला तथा बाल बालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले गरेको अध्ययन अनुसार गलैचा बुनाई श्रममा संलग्न बाल श्रमिकहरू मध्ये 9-14 वर्ष समूहका 52%, 15-18 वर्ष उमेर सम्म समूहका 48% छन्। यी मध्ये 15.85% बाल श्रमिकहरू विद्यालय बाहिर छन्। संस्थाका अनुसन्धानकर्ता ध्रुव सापकोटा
104 जना बाल बालिकाहरू प्रत्यक्ष रूपमा आफ्नै घरमा बाल श्रमिकको रूपमा काम गरिरहेको रिसर्चले देखाएको छ। बाल श्रमलाई न्यूनीकरण गर्नको लागि संस्थाले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने मेलम्ची नगरपालिकाले पनि बाल बालिका शाखा अन्तर्गत काम गर्दै आएको छ र अलिकति केन्द्रीकृत हुनुपर्ने कुराहरूमा उनीहरूको परिवारलाई जीविकोपार्जनसँग जोड्न सक्यो, रोजगार कार्यक्रमसँग जोड्न सक्यो, त्यहाँ रहेको बाल श्रमिकको अवस्थालाई अलिकति न्यूनीकरण गर्न सकिन्छ।
हरेक स्थानीय तहले बाल श्रम निवारणको लागि बाल श्रमिक वा जोखिममा रहेका बाल बालिकाको परिवारको लागि वैकल्पिक आय आर्जनको कार्यक्रम चलाउनु पर्ने भनिएको छ। पढ़ाई नियमित नभएका 15-18 वर्षसम्मका बाल श्रमिकका लागि सिपमूलक तालिम, शैक्षिक विकास कार्यक्रम अनिवार्य हुन्छ। बाल बालिका श्रममा लगाएको पाइएपछि मेलम्ची नगरपालिकाले के गर्छ त? बाल कल्याण अधिकारी झपेन्द्र राज खरेल:
बाल श्रमिकहरूलाई दुई वर्गमा विभाजन गरेर पहिलो चाहिँ जो विद्यालय छोडेर त्यही काम मात्र गरेर बसिरहेका, विद्यालय जाँदै नगएका र विद्यालय गएर पनि फुर्सदको समयमा काम गरेका बाल बालिकालाई छुट्याएर चाहिँ उनीहरूलाई कसरी व्यवस्थापन गर्ने, जीविकोपार्जनलाई कसरी सहयोग गर्ने भन्ने कुरा चाहिँ हामीले कार्यक्रम बनाउँदैछौ।
बाल श्रमबाट मुक्त गर्नको लागि अभिभावकलाई रोजगारमूलक कार्यक्रम चलाउन र चेतना बढाउन सरकारवालाको सुझाव छ। देवराज विधि, रेडियो नेपाल, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकपछि अब कैलाली। कैलालीको टीकापुर नगरपालिकाले शुरू गरेको हाम्री छोरी प्यारी छोरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ। बाल विवाह न्यूनीकरणका लागि नगरपालिकाले 2076 सालदेखि शुरू गरेकी हाम्री छोरी प्यारी छोरी कार्यक्रममा अहिलेसम्म 725 जना छोरीहरू दर्ता भएका छन्। कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको टीकापुर नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि शुरू गरेको हाम्रै छोरी प्यारी छोरी कार्यक्रममा अहिलेसम्म 725 जना छोरीहरू दर्ता भएका छन्। आर्थिक वर्ष 2076-77 र 77-78 रकम समेत छोरीहरूको खातामा जम्मा भइसकेको बताउनुहुन्छ टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक संगीता शाह।
2076-77 आर्थिक वर्षबाट शुरू भएको जम्मा 725 जनाको खाता खुलिएको छ। त्यसमा 76-77 र 77-78 पैसा गइसकेका छ खाता। 78-79 चाना बाँकी छ। यसमा नगरपालिकाका सबै वर्गहरू चाहिँ आउँदैनन्। प्राय जनजातिहरू अनि दलितबाट र अलिकति विपन्न आय भएका वर्गहरू चाहिँ अलिक धेरै नै आउनुहुन्छ।
नगरपालिकामा दर्ता भएका छोरीहरूको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष 1,000 दरले 20 वर्षसम्म रकम जम्मा गर्नेछ। यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा 10,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले आफ्नै छोरीहरूको नाममा खाता खोली रकम जम्मा गरिदिन थालेपछि अभिभावकहरू खुसी भएका छन्। टिकापुर दुई बन्दीपुरका दीपक बहादुर टमट्टा:
छोरीहरू प्रतिको सम्मान माया गरेर उहाँले जुन रकम दिनुभएको छ नि एकदमै राम्रो काम गर्नु भएको छ, आगामी दिनमा पनि गर्नुहुनेछ भन्ने हाम्रो चाहना।
दीपक बहादुर टमट्टा जस्तै वडा नम्बर 1 की मिना नेउपाने र वडा नम्बर 3 जयराम चौधरी पनि हाम्रै छोरी प्यारी छोरी कार्यक्रममा छोरीको नाममा खाता खोल्न पाउँदा खुसी हुनु भएको छ।
नगरपालिकाले यस्तो यस्तो कार्यक्रम अरू अन्य कार्यक्रम गर्दा राम्रो किन भनेपछि जस्तै अब छोरा छोरीमा भिन्नता गर्ने चलन छ नि त्यसको लागि
कार्यविधिमा आर्थिक वर्ष 2076-77 साउन 1 गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आकर्षित हुने, टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित ओडाको सिफारिश भएको हुनुपर्ने उल्लेख गरिएको छ। यो कार्यक्रमले बाल विवाह न्यूनीकरणमा सहयोग पुगाउने जनप्रतिनिधिहरूको विश्वास रहेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अविश्वासको प्रस्ताव रोक्नु गैर संवैधानिक रहेको ठहर गर्दै संसद सुचारू गर्न पाकिस्तानको सर्वोच्च अदालतले आदेश दिएको छ। आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री खानले अविश्वास प्रस्ताव पारित हुन नदिन संसद विघटन गरेको अदालतले ठहर गरेको छ। सर्वोच्च अदालतको आदेशपछि पूर्व क्रिकेटर समेत रहेका खानले आफू अन्तिम बलसम्म लड्ने बताउनु भएको छ। रूस र चीनसँग सम्बन्ध विस्तार गरेको भन्दै अमेरिकाले विपक्षीसँग मिलेर आफूलाई हटाउन खोजेको प्रधानमन्त्री खानको आरोप छ। अमेरिकाले भने उक्त आरोपको खण्डन गरेको छ। रूस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउने नेटोले घोषणा गरेको छ। ब्रसेल्समा जारी विश्वका प्रमुख देशहरूका परराष्ट्र मन्त्रीहरूको बैठकपछि नेटोले यस्तो निर्णय गरेको नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले जानकारी दिनुभएको छ। रूसले पूर्वी युक्रेनमा व्यापक आक्रमण गरेपछि युक्रेनले शक्तिशाली राष्ट्रहरू समक्ष थप हतियार सहयोग गर्न आग्रह गरेको छ। विश्वका समृद्ध राष्ट्रहरूको समूह G7 को बैठकमा ती राष्ट्रहरूका परराष्ट्र मन्त्रीहरूले रूसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा पनि गरेका छन्। श्रीलंका राष्ट्रपति गोटाबाया राजपाक्सेले देशको अर्थतन्त्र, दिगो विकास र ऋण सम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गर्नुभएको छ। पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट चुलिएका कारण संकट समाधानका लागि उहाँले विज्ञ समूहको नियुक्त गर्नुभएको हो। विज्ञ समूहमा श्रीलंकाको केन्द्रीय ब्याङ्कका पूर्व गवर्नर, विश्व ब्याङ्कका पूर्व प्रमुख अर्थशास्त्री र आईएमएफका पूर्व निर्देशक रहनु भएको बताइएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले विद्युतीय स्कूटर निर्माण गरेको छ। प्रतिष्ठानले हाल प्रोटोटाइप नमूना निर्माण गरेको प्रतिष्ठानका प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिनुभयो। प्रतिष्ठानले व्यावसायिक रूपमा कारखाना नै स्थापना गरेर स्कूटर उत्पादन गर्न चाहनेलाई यसबाट मार्ग प्रशस्त गरिएको बताएको छ। एउटा स्कूटर बनाउन प्रतिष्ठानले 3 लाख भन्दा बढ़ी खर्च गरेको छ। ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम 1,50,000 रूपियाँदेखि 2 लाख रूपियाँसम्ममा विद्युतीय स्कूटर बनाउन सकिने नास्टले जनाएको छ। हाल तयार भएको स्कूटर एकपटक चार्ज गर्दा 50 किलोमिटरसम्म गुड्न सक्दछ। ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढ़ाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ। नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरामा यस वर्ष फेवा नववर्ष महोत्सव आयोजना हुने भएको छ। पर्यटन, संस्कृति र खाना भन्ने नाराका साथ चैत्र 30 गतेदेखि वैशाख 1 गतेसम्म पोखरा लेकसाइड स्थित फिस्टेल गेटबाट हलचुकसम्मको मुख्य सड़कमा महोत्सव सञ्चालन हुने आयोजक होटल संघ पोखराले बिहिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। कोविड 19 महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागि होटल संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले मुलुकमा आर्थिक संकट आउन नदिन आन्तरिक उत्पादनका कार्यक्रमहरूलाई बढ़ावा दिनु आवश्यक रहेको बताउनु भएको छ। भोजपुर उद्योग वाणिज्य संघको 12 साधारण सभा तथा जिल्ला अधिवेशनमा महासंघका पूर्व अध्यक्ष ढकालले उद्योगी व्यवसायीका हकितको संरक्षण गर्दै निजी क्षेत्र र सरकारको हातेमालोबाट ऊर्जा, कृषि लगायतका क्षेत्रमा उत्पादन बढ़ाएर देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर 1 का उपाध्यक्ष राजेन्द्र राउत, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, भोजपुर उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुवलाल श्रेष्ठ लगायतले अहिले विद्युतमा देखेको अघोषित लोडसेडिङका कारण उद्योग व्यवसायहरू संकटमा परेको बताउनुभयो। त्यस अवसरमा अधिकांश उद्योगी व्यवसायले नेपालमा पनि आर्थिक संकट आउने हो कि भन्ने चिन्ता आफूहरूमा रहेको धारणा राखेको हाम्रा भोजपुर संवाददाता निरोज कोइरालाले जनाएका छन्।
सुरेन्द्रमणि त्रिपाठी, अब खेल समाचार।
नेपाली राष्ट्रिय फुटसल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ। व्यवहार भएको खेलमा नेपाली टोली किर्गिज क्लब डोनेट्ससँग 3-1 अन्तरले पराजित भएको हो। एएफसी फुटसल एसियन कप छनौटका लागि नेपाली टोली किर्गिजस्तानमा रहेको छ। छनौटको सेन्टर र साउथ जोन अन्तर्गत समूह बीमा रहेको नेपालले अप्रेल 10 उज्बेकिस्तान, अप्रेल 11 ताजिकिस्तान र अप्रेल 12 अफगानिस्तानसँग खेल्नेछ। एएफसी एसियन कप छनौटका लागि मिडफिल्डर विशाल राई राष्ट्रिय टोलीमा फर्किएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार विशाललाई टोलीमा राखिएको जनाएको छ। यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाल अल मुतारीले बन्द प्रशिक्षणका लागि 24 खेलाड़ी बोलाएका थिए, जसमा विशाल परेका थिएनन्। नेपालले अप्रेल 15 बन्द प्रशिक्षण शुरू गर्नेछ। छनौटमा नेपाल समूह एमा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनौट खेलहरू कुवेतमा आयोजना हुनेछ। हरेक समूहका शीर्ष टोली र 5 समूहको उत्कृष्ट टोली चीनमा आयोजना हुने एसियन कप 2023 छनौट हुनेछ। छनौट खेलहरू जुन 8-14 हुनेछ। नेपालले जुन 8 जोर्डनसँग खेल्दै छनौटको शुरूआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन 11 कुवेतको सामना गर्नेछ। नेपालले जुन 14 इण्डोनेसिया विरूद्ध खेल्नेछ। 8 राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भए यता अलपत्र अवस्थामा रहेको नेपालगंज रंगशालामा सेन्थेटिक ट्र्याक निर्माण हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्र्याक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिसँगै रंगशालाको स्तरोन्नति हुने भएको हो। चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्र्याक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले 13.85 करोड़ बजेटको स्रोत सुनिश्चित गरेको हो।
अझै बम अब मौसममा आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 83%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारद्वारा लामो समयदेखि रिक्त रहेका 20 देशका राजदूत नियुक्तिका लागि सिफारिश, दलहरूबीच सहमतिपछि मात्रै स्थानीय तह निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने निर्वाचन आयोगद्वारा जानकारी, 15 महिनादेखि 15 वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरूद्धको खोप आजदेखि लगाइँदै अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभारम्भ, पाकिस्तानमा विघटित संसद सुचारू गर्न त्यहाँको सर्वोच्च अदालतको आदेश र रूस र युक्रेन बीचको मुद्दामा युक्रेनलाई सघाउने नेटोको घोषणा। यसका साथै बिहान 7 बजेको समाचार रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।